यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निजामती सेवा लगायतका विभिन्न महत्वपूर्ण विधेयक छिट्टै पारित गरिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। भ्रष्टाचार जस्तो जघन्य अपराधबाट जोगिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह। समाजलाई शान्त सुरक्षित र भयरहित बनाउन सामूहिक प्रयास हुनुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड। अविरल वर्षापछिको पहिरोका कारण कर्णाली राजमार्ग फेरि अवरूद्ध। हिन्दू महिलाहरू ऋषि पञ्चमी र थारू समुदाय अटवारी पर्व मनाउँदै र भारतको उत्तर प्रदेशको लखनऊ स्थित तीन तल्ले व्यावसायिक भवन भत्कँदा 8 जनाको मृत्यु 22 घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निजामती सेवा विधेयक लगायतका महत्वपूर्ण विधेयकलाई छिट्टै पारित गर्ने बताउनु भएको छ। 21 निजामती सेवा दिवसका अवसरमा हिजो सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्रीले महत्वपूर्ण विधेयकहरू छिट्टै पारित गर्ने सन्दर्भमा सम्बद्धहरूबीच छलफल अघि बढ़ाइएको जानकारी दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले राज्यबाट जनतालाई दिइने सेवामा कुनै विलम्ब र आलटाल नगर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। भ्रष्टाचार गर्नु भनेको अक्षम्य अपराध भएकाले त्यस्तो दुष्कर्ममा संलग्न नहुन प्रधानमन्त्री ओलीले सम्बद्ध सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपाललाई हरेक हिसाबले समृद्ध बनाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीहरूलाई देशभित्रै बस्न लायक वातावरण बनाउनु हामी सबैको दायित्व भएको बताउनुभयो। उहाँले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानूनी व्यवस्थाका आधारमा इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले हरेक क्षेत्रको गुनासो सुन्न सरकार तत्पर रहेको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्रीले 40 जना कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्नुभयो। प्रधानमन्त्री ओलीले 10 जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र 30 जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गर्नुभएको हो। उत्कृष्ट निजामती सेवा पुरस्कारको राशि 1,00,000 रूपियाँ तथा निजामती सेवा पुरस्कारको राशि 50,000 रूपियाँ रहेको छ। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो। मन्त्री गुप्ताले कर्मचारीको क्षमता विकास मार्फत प्रविधि मैत्री सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको पनि उल्लेख गर्नुभयो। नयाँ बन्ने संघीय निजामती सेवा ऐनले कर्मचारी तन्त्रमा देखिएको अन्यल हटाई सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री गुप्ताले जनताको सबैभन्दा नजिकको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सेवा प्रवाह र प्रवर्धनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ सम्वाद गरेमा नेपाल र भारत बीचमा विद्यमान समस्या सहजै समाधान गर्न सकिने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको अन्तर्राष्ट्रिय जल प्रवाह कानून नेपाल भारत सहकार्यको दृष्टिकोण पुस्तक विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा रहेका केही समस्या समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्री बीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजी गठन गरिएको स्मरण गर्नुभयो। उहाँले छिट्टै ईपीजीको प्रतिवेदन भारतले ग्रहण गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायचित राष्ट्रवाद प्रकट भएको र त्यसका आधारमा थप बहस गर्न सकिने धारणा राख्नुभयो। पुस्तकमाथि समीक्षा गर्नुहुँदै संविधानविद डाक्टर विपिन अधिकारीले नेपालको जलसम्पदाको सही उपयोग गर्ने गरी छिमेकी मुलुकसँग सम्वाद गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवन उपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। 58 अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवन उपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। अनिवार्य तथा निशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसका निम्ति अनिवार्य र निशुल्क शिक्षा ऐन कार्यान्वयनसँगै साक्षरता आजीवन सिकाइका कार्यक्रमहरू पनि सञ्चालनमा रहेको जानकारी दिनुभयो। सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सकिने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा लम्किरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले बहुभाषिक शिक्षाको प्रवर्धन पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा भन्ने वाक्यका साथ मनाउन लागि दिवसले शान्ति सहिष्णुता बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अघि बढ़न सम्बद्ध सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना पनि गर्नुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यता समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले त्यसलाई अझ प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। ललितपुर महानगरपालिका वड़ा नम्बर 21 खोकनामा 12 वर्षे मेलाको समापनमा हिजो अध्यक्ष प्रचण्डले नेवा सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड़नुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक विकास सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवा समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरून्धती सहितका सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकैको नदी खोला ताल तलैया र पोखरीमा 365 दतिउनले दाँत माझ्ने गाईको गोबर माटो एवं खरानी लगाई स्नान गर्ने प्रचलन रहेको छ। हरितालिका तीजको व्रत एवं पूजा आजा महिला पुरूष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्रै गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य देवमणि भट्टराईले जानकारी दिनुभयो। महिलामा रजस्वलका समयमा छाई छुई हुने लगायतका कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीका दिन अरून्धती सहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। नारीलाई चण्डालनी त्यसै गरी ब्रह्म घाटिनी धोबिनी र स्नान गरी शुद्ध हुन्छन् भन्ने मान्यता यसबीचमा रहेको छ। आजको दिन दतिउन गाईको गोबर माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगम्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन समेत रहेको छ। यसरी स्नान गरेपछि अरून्धती सहित अत्री गौतम भारद्वाज जमदग्नी वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने चलन भनिन्छ। ऋषि सप्तऋषिको पूजा गर्ने भएकाले ऋषि पञ्चमी आजको दिनलाई भन्ने गरिएको शास्त्रीय मान्यता रहेको छ। उता बाँके बर्दिया कैलाली कञ्चनपुर लगायतका थारू बाहुल्य जिल्लामा आज अटुवारी पर्व धूमधामका साथ मनाइँदैछ। भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमी पछिको आइतबारलाई अटुवारी पर्वका रूपमा मनाउने प्रचलन रहेको छ। हरितालिका तीजपछिको शनिबार मध्यरातीको दर अर्थात भिन्सर्या खाएर अटुवारी व्रतको प्रारम्भ गरेको मानिन्छ। दुई दिनसम्म मनाइने अटुवारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहिआएको छ। द्वापर युगमा पाँच पाण्डव मध्येका महिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि नै भीमको नाममा व्रत बस्ने र पूजा आजा गर्ने चलन रहेको छ। चेलीबेटीको सम्मान गर्ने सूर्यको उपासना गर्ने एवं भगवानहरूको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन अटुवारी पर्वमा रहिआएको छ। अटुवारी पर्व थारू समुदायको दशैंपछिको ठूलो चाड़का रूपमा रहेको सम्बद्धहरू बताउँछन्। अटुवारी पर्वमा दाजु बहिनी र दिदी भाइहरूका बीचमा रक्षाको कामना गर्दै दिनभर निर्जल निराहार व्रत बस्ने प्रचलन समेत रहेको छ। गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध साइबर अपराध आतंकवाद लगायतका बहुआयामिक चुनौती सामना गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहने बताउनु भएको छ। नेपाल प्रहरीको प्रधान कार्यालयमा हिजो आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवस कार्यक्रममा गृहमन्त्री लेखकले आपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताउनुभयो। उहाँले समाजलाई शान्त सुरक्षित एवं भयरहित बनाउन हामी सबैको संयुक्त प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाड़ीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवादका लगायत गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था बलियो बनाउन कार्यान्वयन गर्ने गरी कानूनहरूबीचको समन्वय अगाडि बढ़ाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीचले संयुक्त प्रयास गर्नुपर्ने बताउनुभयो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कुनै पनि प्रकृतिका आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक पर्ने उल्लेख गर्नुभयो। गैरातीदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग फेरि अवरूद्ध भएको छ। राजमार्गको कालीकोट खण्ड अन्तर्गतका दही खोला, गगने खोला र यस मोडमा पहिरो जाँदा राजमार्ग अवरूद्ध भएको हाम्रा संवाददाता अनन्त बरालले जानकारी दिएका छन्। राजमार्ग अवरूद्ध हुँदा कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा लगायतका जिल्लाबाट आवत जावत गर्ने यातायातका साधनहरू बीच बाटोमै रोकिएका छन्। वर्षाका कारण पटक पटक सड़क अवरूद्ध हुँदा स्याउ किसानले हरेक वर्ष स्याउको बजारीकरणमा समस्या झेल्दै आएका छन्। वर्षायाममा पटक पटक सड़क अवरूद्ध भइरहने र अवरूद्ध सड़क समयमै मर्मत नहुने गर्दा किसानहरूले समस्या भोग्नु परेको छ। बाजुरा संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
आफूले रोहन गर्नुपर्ने पिठीका खोला गएर खुट्टाको खोला गइरहेका छन्। रोहनी नभएर स्याउ त्यतिकै खेर बारीमा गइरहेको छ। भैँसीलाई दिएका छौँ, अथवा गाईलाई गोरुलाई त्यसै पकाएर पनि दिने गरेका छौँ।
धेरै टाढाबाट आउनुपर्छ अनि स्याउ बिक्री हुँदैन, फर्किनु पर्ने बाध्यता छोडेर।
डोकोमा करिब 60 केजी स्याउ बोकेर एक दिनको पैदल यात्रामा पर्ने सदरमुकाम मार्तडी बजारमा बिक्री गर्न आइपुगेका बुढीनन्दा नगरपालिका वडा नम्बर 9 का धनबहादुर रावत र ईश्वरी रोकाया। धनबहादुर र ईश्वरीले बेहोरिरहनु भएको स्याउ बजारीकरणको समस्या यतिखेर बाजुराका प्राय सबै स्याउ कृषकहरू बेहोर्न बाध्य बनेका छन्। वर्षात शुरू भएसँगै अवरुद्ध हुने मार्तडी कोल्टी सड़क खण्डका कारण झमेला भोग्दै आएका यहाँका स्याउ कृषकका समस्या यो वर्ष पनि जस्ताका त्यस्तै रहेपछि कृषकले सरकारसँग गरेका पुराना माग पुनः दोहोर्याएका छन्। सहारा स्याउ बगैंचा पाण्डुसेनका संचालक पूर्ण बहादुर रावत।
किसानलाई यति हो, आफ्नो उत्पादन लैजाने बाटो बनाइदियोस्, आफ्नो उत्पादन खपत हुने बजार देखाइदियो। मैले भने कम्तीमा जुस बनाउने मेसिन ल्याएर चाहिँ जुसलाई स्टोर गर्ने कुनै केमिकल त्यस्तो खालको प्रविधि ल्याइदियो भने त्यो जुस बनाएर चाहिँ बनाउन सकिन्छ। तुरन्तै चाहिँ सक्छ भने सरकारहरूले चाहिँ चाना बनाउने त्यो मेसिनहरू ल्याइदियो भनेदेखि चाहिँ सदुपयोग भयो, नभए स्याउले चाहिँ कुहिनुको विकल्प छैन।
विगत 5 वर्षदेखि कृषकको बारीबाटै अनुदानमा स्याउ ढुवानी गरी बजारीकरण गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले समेत यस वर्ष बजेट अभाव देखाउँदै स्याउ ढुवानी गर्न नसकिने जनाएको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्याय।
ज्ञान केन्द्रको तर्फबाट स्थानीय रैथानी बाली उत्पादन एवं बजारीकरण सहयोग भनेर हामीले कार्यक्रममा प्रस्ताव गरेको हो। हाल बजेटको व्यवस्थापन नभएकोले हामी स्याउ ढुवानीका लागि कार्यक्रम सञ्चालन गर्न सकिरहेका छैनौं।
बाजुरामा कुल 370 हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्ने गरिएको छ, जसमध्ये हाल उत्पादनशील क्षेत्र 175 हेक्टर रहेको छ भने जम्मा उत्पादन 1137 मेट्रिक टन हुने गरेको भए पनि ढुवानी र बजारीकरण कृषकहरूको मुख्य चुनौती बन्दै गएको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा 5 खल्लागाडमा माइक्रोबस दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। जुम्लाबाट सुर्खेत आउँदै गरेको माइक्रोबस हिजो दिउँसो दुर्घटना हुँदा 8 जना घाइते भएका र तीमध्ये 5 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। घाइतेको राचुली नगर अस्पतालमा उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिनुभयो। 18 जना सवार माइक्रोबसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। यस वर्षको इन्द्रजात्रा अर्थात कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिंगो भक्तपुरबाट काठमाडौँ ल्याइपुर्याइएको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका 10 स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा भक्तपुरको जंगलमा ल्याइएको यसी अर्थात लिंगो काठमाडौँ ल्याइएको केन्द्रीय मानन्दर संघका सदस्य के मानन्दरले जानकारी दिनुभयो। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिंगो अर्थात यसी भाद्र शुक्ल पक्ष द्वादशीको दिन इन्द्रध्वजोत्थान गरी शुरू हुने इन्द्रजात्रा चौथी अर्थात इन्द्रध्वज आठ दिनसम्म मनाउने प्रचलन रहेको छ। यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि गर्ने गरिन्छ। काठमाडौँमा असोजको पहिलो साता अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रूम टू रीडको संयुक्त आयोजनामा असोज 4 र 5 गते अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन गर्न लागि हो। सम्मेलनमा नेपालसहित भारत, चीन, बांगलादेश, श्रीलंका, भूटान, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया, नेदरल्याण्ड, डेनमार्क लगायतका 25 देशबाट विदेशी सर्जकहरूको समेत सहभागिता रहनेछ। सम्मेलनमा बाल साहित्यका विभिन्न आयामलाई समेटेर स्वदेशी तथा विदेशी गरी 2 दर्जन कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिएका छन्। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ़ाई शुरू हुने भएको छ। चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढ़ाई सञ्चालनका लागि प्रतिष्ठानलाई पहिलो वर्ष 50 सीट सुनिश्चित गरेको छ। 50 सीटमा 75% छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ़न पाउने व्यवस्था गरिएको प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले जानकारी दिनुभएको छ। उहाँले एमबीबीएसका लागि 50 सीटको सुनिश्चितता भएको बताउनुभयो। प्रतिष्ठानले करिब 7 वर्षपछि एमबीबीएस पठन पाठनका लागि आयोगबाट अनुमति पाएको छ। प्रतिष्ठानमा बीएससी, बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठन पाठन चालू अवस्थामा रहेको छ। भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा हिजो एउटा व्यावसायिक भवन भत्कदा कम्तीमा 8 जनाको मृत्यु भएको छ। स्थानीय ट्रान्सपोर्ट नगर स्थित 3 तल्ले व्यावसायिक भवन 81 भत्किएको अधिकारीहरूले जनाएका छन्। घटनामा 22 जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उत्तर प्रदेश सरकारले जनाएको छ। घटनाको छानबिन शुरू गरिएको पनि अधिकारीहरूले जानकारी दिएका छन्। त्यस्तै भारतकै मणिपुर राज्य स्थित जिरीबाम जिल्लामा हिजो भएको हिंसात्मक झडपमा कम्तीमा 5 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले उल्लेख गरेका छन्। युद्धग्रस्त म्यानमारसँगको भारतीय सीमामा रहेको त्यस क्षेत्रमा झडपमा 5 जनाको मृत्युको भारत सरकारले पुष्टि गरेको छ। मणिपुर राज्यमा मुख्यतया हिन्दू बहुमत मेइतेई र इसाईको कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा 1 वर्ष अघिदेखि द्वन्द चल्दै आएको छ। द्वन्द बढ़दै गएपछि त्यस क्षेत्रलाई जातीय रेखामा विभाजन भएको क्षेत्रका रूपमा हेर्न थालिएको छ। चीनको हाइनान प्रान्तमा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा 4 जनाको मृत्यु भएको र 90 जना भन्दा बढ़ी घाइते भएको चिनिया संचार माध्यमहरूले उल्लेख गरेका छन्। यागी नामक उक्त सुपर टाइफूनले सड़कहरू जलमग्न बनाएको छ भने विद्युत आपूर्तिमा पनि अवरोध सिर्जना गरेको छ। आँधीको वेग प्रतिघण्टा 230 किलोमिटर भन्दा बढ़ी रहेको थियो। यागी एसियामा यस वर्षको र दक्षिण चीनमा 1 दशक यताकै सर्वाधिक शक्तिशाली समुद्री आँधीका रूपमा रहेको छ। उक्त आँधी उत्तरी भियतनामसम्म पुगेको थियो। सन् 2014 रमासुन समुद्री आँधीले 46 जनाको ज्यान लिएको थियो। त्यसै त हाइनानलाई प्रभावित तुल्याउन सर्वाधिक शक्तिशाली समुद्री आँधी यागी हो। चीनको मौसम विभागले शरद ऋतुमा तटसम्म पुगेको सबैभन्दा शक्तिशाली समुद्री आँधीका रूपमा यागी नै रहेको उल्लेख गरेको छ। आँधी आउनु पूर्व नै उक्त टापुका 4 लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकिएको थियो। रेल, डुंगा र हवाई उडानहरू रद्द गरिएका थिए भने विद्यालयहरू बन्द गरिएको थियो। अब आर्थिक समाचार।
मुलुकको अर्थतन्त्रका विषयमा राजनीतिक तहमा निरन्तर छलफल र संवाद हुनुपर्नेमा राजनीतिज्ञ तथा अर्थशास्त्रीहरूले जोड़ दिनुभएको छ। अर्थशास्त्री हरि रोक्काद्वारा लिखित वैकल्पिक अर्थतन्त्र पुस्तकको विमोचन समारोहमा शनिबार वक्ताहरूले अर्थ राजनीतिका बारेमा वैकल्पिक बहस आवश्यक भएको बताउनु भएको हो। त्यस अवसरमा लेखक अर्थशास्त्री हरि रोक्काले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत र समग्र समाज बीच नेपालको अर्थ राजनीति बारे वैकल्पिक बहस आवश्यक भएकोले पुस्तक तयार पारेको बताउनुभयो। देशमा बौद्धलीय व्यवस्था प्रारम्भ भएपछि सबै क्षेत्रमा सुधार हुन्छ भन्ने ठानिएकोमा यथार्थमा त्यस्तो हुन नसकेको र राजनीतिक स्वतन्त्रता आए पनि आर्थिक तथा सामाजिक स्वतन्त्रता मुलुकले प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो। कार्यक्रममा पूर्व कृषि मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भूषालले राजनीतिक तहमा अहिलेको अर्थतन्त्रका व्यावहारिक समस्या के हुन् र त्यसको समाधान कसरी खोज्न सकिन्छ भनेर निकै कम चिन्तन हुने गरेको उल्लेख गर्नुभयो। अर्थविद, प्राध्यापक अच्युत वाग्लेले अर्थतन्त्रका विषयमा राजनीतिक दलहरूमा निकै कम विचार विमर्श हुने गरेको बताउँदै अर्थतन्त्र बारे सुझबुझ भएका व्यक्तिलाई मुलुकको अर्थतन्त्र सञ्चालनको जिम्मेवारी दिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य गीता पौडेल अधिकारीले केन्द्रमा बसेर नीति तथा कार्यक्रम बनाउने तर त्यसलाई तल्लो तहले कार्यान्वयन गर्नुपर्ने विद्यमान अवस्थाले लक्षित नतिजा हासिल गर्न चुनौतीपूर्ण हुने उल्लेख गर्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले गुणस्तरीय निर्माणलाई मूल मन्त्र बनाएर अघि बढ्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभएको छ। मोरङ निर्माण व्यवसाय संघको 27 साधारण सभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो। मुख्यमन्त्री कार्कीले खरिद ऐन प्रति लक्षित गर्दै निर्माण व्यवसायलाई सहज हुने गरी नीति नियम सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरू गम्भीर आर्थिक समस्यामा परेको बताउनु भएको थियो। चितवनको कालिका नगरपालिका पदमपुरमा च्याउको व्यावसायिक उत्पादन शुरू भएको छ। त्यहाँ 12 वातावरण अनुकूलित टनेल मार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन शुरू गरिएको हो। कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन शुरू गरिएको बताउनुभयो। नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्धन गर्न विभिन्न अनुदान प्राविधिक कृषि उपकरण लगायतमा सहयोग गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा फर्मका संचालक कमल शर्मा सुवेदीले एउटा टनेल 10 कम्पोस्टको क्षमताको भएको बताउँदै त्यसबाट 18-20% च्याउ उत्पादन हुने जानकारी दिनुभयो। नवनिर्मित 12 टनेलमा 65 दिनमा करिब 24,000 किलो च्याउ उत्पादन हुने अनुमान गरिएको छ। हाल डल्ले च्याउ प्रति किलो 400 रुपियाँमा बिक्री हुने गरेको छ। कैलालीको गोदावरी क्षेत्रमा नगदी बालीका रूपमा उखु खेती हुँदै आए पनि उखु खेतीको क्षेत्र भने विस्तार हुन सकेको छैन। उखु खेतीमा संलग्न किसानलाई बिउ मल लगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखु खेती विस्तार हुन नसकेको स्थानीय किसानहरूले बताएका छन्। उत्पादित उखुको बजार अभाव भएकोले किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। प्रदेश सरकारले जिल्लामा उखु खेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध गराएको छैन। विगतमा उखु खेती गर्दै आएका किसानले बिस्तारै अन्य खेती गर्न थालेका छन्। जिल्लामा 25 वर्ष अघि 700 हेक्टर क्षेत्रफलमा विस्तार भएको उखु खेतीको क्षेत्रफल घटेर हाल 225 हेक्टरमा सीमित भएको छ।
एपीएफ क्लबले एन्फा महिला लीगमा विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ। सादोपाटो स्थित एन्फा मैदानमा शनिबार भएको खेलमा एपीएफले आर्मीलाई 2-1 हरायो। एपीएफको जितमा सविता राणा मगरले पहिलो हाफको इन्जुरी समय र गीता राणा मगरले 67 मिनटमा गोल गरिन्। आर्मीका लागि विमला चौधरीले 56 मिनटमा सान्त्वना गोल गरिन्। जितसँगै एपीएफले 2 4 अंक बनाएको छ भने आर्मीको समान खेलबाट 3 अंक रहेको छ। लीगमा विभागीय 3 सहित 10 टोलीको सहभागिता रहेको छ। लीगको विजेताले 10,00,000 र उपविजेताले 5,00,000 रूपियाँ पुरस्कार पाउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। लीगको उत्कृष्ट खेलाड़ीलाई 1,00,000, फेयर प्ले टोलीलाई 1,50,000, विधागत उत्कृष्ट खेलाड़ीलाई जनै 50,000 रूपियाँ प्रदान गरिनेछ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 सम्पन्न भएको प्रथम आमन्त्रित अन्तर प्रदेश आईटीएफ तेक्वान्दो खुला प्रतियोगितामा लुम्बिनी प्रदेशले आफ्नो वर्चस्व कायम गर्दै अधिकांश खेलमा पदक जित्न सफल भएको छ। प्रतियोगितामा खेलिएका 11 तौल समूहका खेलहरूमा लुम्बिनीले 9 तौल समूहमा प्रथम स्थान हात पारेको छ। महिला 21-25 केजी तौल समूहमा लुम्बिनीकी रैका चौधरीले पहिलो स्थान प्राप्त गर्दा कर्णालीकी स्मृति बुढा दोस्रो र लुम्बिनीकी कृष्ण सारु मगर तथा कर्णालीकी जेनिसा शाह तेस्रो भइन्। यस्तै 26-30 केजी समूहमा लुम्बिनीकी दिव्या थापा प्रथम भइन् भने पुष्पा थापा दोस्रो र मानुषी थापा तथा आरिम विष्ट तेस्रो स्थानमा रहिन्। पुरूषतर्फ 20-25 केजी तौल समूहमा लुम्बिनीका अर्पति कठायतले पहिलो स्थान हासिल गर्दा कर्णालीका गौरव रोकाया दोस्रो र सुदूरपश्चिमका विपिन कुंवर तथा लुम्बिनीका श्याम खटिक तेस्रो स्थानमा रहेका छन्। यस प्रतियोगिताले लुम्बिनी प्रदेशको तेक्वान्दोमा उच्च प्रदर्शनलाई उजागर गरेको छ, जसले खेलाड़ीहरूको क्षमतालाई थप उचाइमा पुर्याएको छ। प्रतियोगितामा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका 280 खेलाड़ी सहभागी भएका थिए। लामाचौर कप भलिबल प्रतियोगिताको पुरूषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। शनिबार भएको फाइनलमा एपीएफलाई 3-2 सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो। 9 आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनशीपको आयोजना गरेको थियो।
अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.9 डिग्री सेल्सियस। सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:46 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। निजामती सेवा लगायतका विभिन्न महत्वपूर्ण विधेयक छिट्टै पारित गरिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, भ्रष्टाचार जस्तो जघन्य अपराधबाट जोगिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह। समाजलाई शान्त, सुरक्षित र भयरहित बनाउन सामूहिक प्रयास हुनुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड़। अविरल वर्षापछिको पहिरोका कारण कर्णाली राजमार्ग फेरि अवरूद्ध। हिन्दू महिलाहरू ऋषि पञ्चमी र थारू समुदाय अटवारी पर्व मनाउँदै र भारतको लखनऊस्थित तीन तल्ले व्यावसायिक भवन भत्कँदा 8 जनाको मृत्यु, 22 घाइते। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।